नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं साहित्यकार तथा समालोचक हरि अधिकारी। सन् 1952 जुलाई 13 दिन जन्मनुभएका साहित्यकार अधिकारीको साहित्य यात्रा सन् 1970 पूर्वार्धबाट भएको हो भने सन् 1972 राष्ट्रिय कविता महोत्सवमा पहिला आफूलाई चिन शीर्षकको कविताको लागि पहिलो भएपछि साहित्यिक यात्रा शुरू भएको हो। कथा, कविता, व्यङ्ग्य, समीक्षा आदिमा कलम चलाउने हरि अधिकारीले रामलालको आकाश कथा संग्रह विक्रम सम्वत 2040, हरि अधिकारीका कविताहरू कविता संग्रह 2063, संसदमा एक दिन कविता संग्रह 2056, गार्मेन्ट की गायत्री कविता संग्रह तथा 60 वर्षपछि संस्मरण तथा निबन्ध संग्रह 2069 प्रकाशित गरिसक्नु भएको छ। हाल अन्नपूर्ण साप्ताहिकसँग आबद्ध अधिकारी सन् 2007 साझा पुरस्कार विजेता हुनुहुन्छ भने नेपाल प्रेस युनियनका संस्थापक सभापति, नेपाल स्रष्टा समाजका सदस्य पनि हुनुहुन्छ। नेपाली साहित्यको समालोचना समीक्षा फाँटमा एक खरो समीक्षकको रूपमा चिनिने हरि अधिकारी स्वयं कतिपय कृतिकारहरूबाट नै आलोचनाको विषय बन्न पुगेको पाइन्छ। विशेष गरेर नयाँ कृतिकारहरू हरि अधिकारीको समीक्षा पाउन लालायित पनि रहने तर हरि अधिकारीको तिखो समालोचना पनि सहन नसक्ने भनेर उहाँकै विरोध तथा आलोचना गर्ने प्रवृत्ति पनि देखेको छ। तर किन यस्तो हुन्छ, यसमा उहाँको के दोष या अवगुण छन् भन्ने सन्दर्भमा हामीले टेलिफोन मार्फत कुराकानी गरेका छौँ। आउनुहोस्, उहाँलाई स्वागत गरौं। साहित्यकार तथा समीक्षक हरि अधिकारीज्यू, तपाईँलाई खसखस.com स्वागत छ।
धन्यवाद बासुजी, तपाईँलाई पनि मेरो चाहिँ धेरै धन्यवाद छ मलाई खसखसमा बोलाउनु भएकोमा।
हजुर, हामीलाई ज्यादै खुसी लागेको छ तपाईँसँग खसखस.com को लागि कुरा गर्न पाउँदाखेरि। तपाईँ केही महिनादेखि अमेरिकामा हुनुहुन्छ, भ्रमणको उद्देश्य प्रयोजन के हो?
ए, म वास्तवमा यो पटक युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेमा एउटा सानो समाजशास्त्रीय अन्तर्राष्ट्रिय कन्फरेन्स भएको थियो। त्यो कन्फरेन्समा म नेपालको उच्च पाहाडी इलाकामा बस्ने केही जनजातिका बीचमा प्रचलित बहुपति प्रथा र त्यसको आजको अवस्था भन्ने विषयमा एउटा कार्यपत्र प्रस्तुत गर्नमा आएको थिएँ। फेब्रुअरीको 13 दिन त्यो कार्यपत्र प्रस्तुत गर्ने दिन थियो, त्यही सिलसिलामा आएको हो। त्यसपछि यहाँ मेरो चाहिँ छोरीहरू छोराहरू भएको हुनाले म अहिले अमेरिका धेरै घुमिरहेको छु।
ए, भनेपछि फेब्रुअरी 13 तपाईँ अमेरिकामा हुनुहुन्छ, छोरा छोरी यतै अमेरिकामै?
हजुर, मेरो एउटी छोरी चाहिँ यहाँ अहिले भर्जिनियामा छन्, जहाँ म अहिले बसिरहेको छु। भर्जिनियाको यता दक्षिण पश्चिम इलाकामा एउटा रोनक भन्ने एउटा सानो सहर छ,
हजुर,
त्यहाँ बस्छिन् मेरो छोरी, तिन कहाँ छु म अहिले। अनि मेरो एउटा छोरा चाहिँ न्युयोर्कमा बसोबास छ, त्यहाँ पनि जानु छ। त्यसो भएर म अहिले एक किसिमले चाहिँ आराम गरिरहेको छु भन्नु
पर्यो। ल, तपाईँको आरामैले चाहिँ नि पूर्णता पाओस् हाम्रो शुभकामना, तपाईँको बसाई पनि सफलतापूर्वक रहोस्। हामी एकछिन विगतमा जाउँ। 20 वर्षको उमेरमा तपाईँले राष्ट्रिय कविता महोत्सवमा पहिला आफूलाई चिन भन्ने शीर्षकको कविताको लागि पहिलो भएर 20 वर्षको उमेरमा तपाईँले कविता फाँटमा साहित्यमा हात हाल्नुभयो, त्यो विगतलाई सम्झाइ कस्तो लाग्छ अहिले?
अब मलाई एक किसिमको रमाइलो लाग्छ, यसमा म अलिकति सुधार के गरौँ बाजी भनेदेखि, त्यो म त्यति बेला चाहिँ 20 वर्ष होइन, म 18 वर्षको उमेर थियो मेरो। म 9 सालमा जन्मिएको, त्यो 27 सालको कुरा हो भनेपछि 18 या 19 वर्षको उमेर थियो। त्यति बेला म त्रिचन्द्र कलेजमा पढ्दै थिएँ। अब साहित्यमा मेरो रुचि अब सायद अब जन्मजातै रुचि थियो होला, अब त्यो चाहिँ म त्यति डिटेल त थाहा भएन। तर म त्रिचन्द्र कलेजमा आएपछि त्यति बेलाको नेपाली साहित्यमा नाम चलेको मानिसहरू नै प्रोफेसरहरू थिए नेपालीका, खास गरी उनीहरूको सङ्गतमा परेर अब नामै लिनुपर्दाखेरि तपाईँको ठाकुर पराजुली, ध्रुवचन्द्र गौतम, वासुदेव त्रिपाठी, अनि मोहन हिमांशु थापा जस्ता मानिसहरू चाहिँ प्रोफेसर थिए। उनीहरूको सङ्गतमा परेर म साहित्यमा अलिक गम्भीरतापूर्वक लागे होला। अनि त्यही सिलसिलामा त्यति बेला के थियो भनेदेखि राजा महेन्द्रले चाहिँ 22 सालदेखि त्यो एकाडेमीको वार्षिक उत्सवका दिन एउटा चाहिँ राष्ट्रव्यापी साहित्य महोत्सव गर्थे, कविता महोत्सव गराउँथे, र त्यसमा चाहिँ प्रतियोगिता अलिक आकर्षक थियो, पुरस्कार पनि थियो, अलिक पैसा सुझाव राम्रै हुन्थ्यो त्यहाँ। त्यसमा चाहिँ उनले त्यो साल मैले पुरस्कार जितेको साल चाहिँ पहिले आफूलाई चिन भन्ने शीर्षकमा उनले शीर्षक दिएर छन्। प्रत्येक साल चाहिँ कुनै एउटा पर्टिकुलर शीर्षक दिएर प्रतियोगिता गराउने चलन थियो, त्यसमा चाहिँ म पहिला भएको हो। र त्यो चाहिँ आपसमा त्यो वास्तवमा चाहिँ एउटा मलाई त अब नौलो उत्साहवर्धक प्रेरक नै भयो त्यो, भनौ न,
पक्कै पनि हो।
भर्खरको अब गाउँबाट आएर पढिरहेको मान्छेले कविता लेखेको, त्यसमा त्यो पनि पहिलो नै हुने। फेरि यसमा एउटा कुरा चाहिँ जोडिदिइहालौँ बाबुजीको भने, त्यति बेला चाहिँ त्यो पहिला हुने भने चाहिँ उनीहरूको विचारमा क्वालिटीले नै हुन्थ्यो, त्यो अहिलेको जस्तो चाहिँ यो पुरस्कार पाउनेमा झेलजाल चाहिँ थिएन। किनभने म कसरी चिन्दै चिन्दैन्थेँ, र उनीहरूलाई चाहिँ मलाई पत्ता लगाएर पुरस्कृत भएपछि मलाई पत्ता लगाएर त्यो पुरस्कार लिन बोलाउनलाई नै उनीहरूलाई गाह्रो परेको थियो, किन त्यति बेला टेलिफोन थिएन,
संसारको माध्यम कम थियो।
चन्द्र कलेज भनेर भन्दै हुनाले उनीहरू सोध्दै खोज्दै आएर मलाई चाहिँ त्यो पुरस्कार दिनको लागि बोलाएका थिए। त्यस्तो अवस्थामा मैले चाहिँ एउटा अज्ञात मान्छेले, त्यति बेला पुरै अज्ञात भनौँ, त्यस्तो मान्छेले प्रथम पुरस्कार पाउँदाखेरि मलाई खुसी नै लागेको थियो, र त्यसले मलाई चाहिँ अवश्य पनि मेरो साहित्यिक यात्रा जो अहिलेसम्म पनि निरन्तर छ आफ्नो किसिमले, त्यो साहित्यिक यात्रालाई अगाडि बढाउनलाई मलाई अवश्य पनि सहयोग गर्यो होला।
साहित्यको यात्रामा त्यसरी कविताबाट तपाईँले सुरु गर्नुभयो, तर यतातिर आएपछि पछिल्लोमा उत्तरार्धमा भनौँ न धेरै जस्तो तपाईँ समालोचनाको फाँटमा जानुभयो, कविताको फाँट छोडेर, कारण?
अब यो चाहिँ म छोडेर भन्ने चाहिँ म मान्दिनँ बाजुजी, अहिले पनि म लेखिरहेको छु, आधारभूत म कवि कथाकार अथवा एउटा विशुद्ध साहित्यकै साधक हुँ मान्छु मैले आफूलाई, तर मैले पछिल्लो पटक चाहिँ लगभग एक दशक जति भयो मैले यो पुस्तक समीक्षाको मार्फत समालोचनामा आएको, म चाहिँ यो परम्परागत समालोचकको जुन रूप छ अथवा परम्परागत समालोचक भनेपछि जे मानिन्छ त्योभन्दा अलिक पृथक खालको समालोचक हुँ म, भने के भनेदेखि म चाहिँ त्यो सैद्धान्तिक समालोचनामा टिकेर समालोचनाका ठुल्ठुला ग्रन्थहरू मैले लेखेको छैन, तर मैले के गरिरहेको छु भनेदेखि विगत 8-10 वर्षदेखि यता भर्खरै छापिएको किताबलाई चाहिँ बजारमा आएको किताबलाई राम्रै पढेर त्यसलाई एउटा सूक्ष्म समालोचकीय दृष्टिकोणका साथ त्यसको मैले समीक्षा लेख्ने गरेको छु। त्यसले गर्दाखेरि एक किसिमले मलाई समालोचनाको क्षेत्रमा गएको भन्दा पनि फरक पर्दैन, तर त्यति हुँदाहुँदै पनि म चाहिँ मेरो यो जुन क्रिएटिभ राइटिङ छ, सृजनात्मक लेखन, त्यसलाई चाहिँ मैले एक किसिमले लगि नै रहेको छु। यद्यपि म आफूलाई चाहिँ एकदम धेरै लेख्ने लेखक मान्दिनँ, म होइन पनि, मैले कहिल्यै पनि संख्या यति हुनुपर्छ अथवा मैले यति लेख्नै पर्छ, जस्तो हाम्रो कयौं साथीहरू के भन्छन् यो साल म 3 किताब ननिकाली छोड्दिनँ भनेर, अथवा म 4 किताब ननिकाली छोड्दिनँ भन्नेहरू होला, तर म प्रत्येक साल एउटा उपन्यास लेख्छु भनेर भन्ने भनेर लेख्ने मानिसहरू पनि छन्। म त्यस्तो पोलिफिक किसिमको धेरै लेख्न सक्ने लेखक चाहिँ म होइन, त्यो मेरो कमजोरी हो, तर म मेरो लेखनमा निरन्तरता छ र म अहिले पनि यो समीक्षा त मेरो एक किसिमले चाहिँ अब त्यसलाई अहिले मैले चाहिँ एक किसिमको चाहिँ आफूलाई इन्भल्भ राख्ने एउटा चाहिँ साहित्यको एउटा माध्यम मैले के बनाएको छु भने, म त्यसलाई मैले के गरिरहेको छु भन्दा पुस्तक समीक्षा नै गरिरहेको छु भनेर मैले एउटा एक किसिमको अर्ध पेसा जस्तो बनाएको छु भन्नु पऱ्यो, तर त्यसको साथसाथमा पनि म मेरो चाहिँ क्रिएटिभ राइटिङ कथा कविता र निबन्धहरू म लेखि नै रहेको छु, त्यो म छोडेको चाहिँ होइन जस्तो लाग्छ।
तर नेपाली साहित्यमा तपाईँलाई हरि अधिकारी भन्ने बित्तिकै एकजना सफल समीक्षक, खरो समीक्षकको रूपमा बढी चिनिनुहुन्छ तपाईँ।
अब त्यो अहिले चाहिँ त्यस्तो इमेज मेरो भएको छ, त्यसलाई म त्यो इमेजका लागि म दुखी पनि छैन, धेरै प्रसन्न पनि छैन, धेरै म त्यसमा चाहिँ त्यसबाट म धेरै उत्साही पनि छैन, तर म धेरै त्यो इमेजलाई लिएर म कुनै मलाई मेरो मनमा कुनै दुःख पनि छैन, मैले किनभने साहित्यलाई मैले चाहिँ बासी मैले त्यो बिल्कुल आफ्नो चित्तलाई प्रसन्न राख्नको लागि मनलाई खुसी राख्नको लागि म साहित्यमा आएको हुँ। साहित्य म त्यही हिसाबले लेख्छु र त्यो मलाई त्यो त्यो किसिमको पुस्तक समीक्षा गर्दाखेरि मलाई आनन्द आउँछ। मैले के देखेँ भनेदेखि हाम्रो नेपालमा पुस्तक समीक्षाको नाउँमा तपाईँको खालि परिचयात्मक टिप्पणी गर्ने चलन थियो। मैले सिरियसली पुस्तक समीक्षामा आउनुभन्दा अगाडि पुस्तक समीक्षा भने विधा चाहिँ पुस्तकको परिचय खालको कलम मानिन्थ्यो। तर मैले म आएपछि खास गरी मैले सुरु गरेको कान्तिपुरबाट सुरु गरे हो तर म साप्ताहिक रूपले लेख्न सुरु गरेँ मैले नयाँ पत्रिकामा। त्यो नयाँ पत्रिकाबाट सुरु गर्ने 2008 सालतिरको कुरा हो, 8 सालतिरको त्यो मैले सुरु गर्दाखेरि मैले त्यसलाई पनि मैले एउटा पुस्तक समीक्षालाई पनि सिरियस विधाको रूपमा एउटा गम्भीर विधाको रूपमा मैले त्यसलाई लिएँ र मैले छापिएको किताबको चाहिँ त्यसको विधागत चाहिँ विशेषता कतिको निर्वाह भएको छ, भाषागत रूपले के भएको छ, त्यो लेखकले त्यो विषयलाई चाहिँ राम्रै प्रस्तुत गर्न सकेको छ कि छैन, त्यसको कलात्मक कुरो के छ भन्ने यावत कुरालाई ध्यान दिएर एउटा किताबको बारेमा साङ्गोपाङ्गो लेख्ने प्रयास गरेँ मैले। त्यो जुन म अहिलेसम्म म गरिरहेको छु र त्यसले गर्दाखेरि मेरो इमेज तपाईँले भनेको कुरा बिल्कुलै हो। मेरो अहिले इमेज चाहिँ के भने एउटा खरो किसिमको अथवा अलिकति यसलाई डेरोगेटरी रूपले अथवा चाहिँ नकारात्मक रूपले भन्ने हो भने अलिक छुच्चो खालको पुस्तक समीक्षक भनेर मेरो इमेज त्यो बनाएको छ। जसका लागि मैले पहिला नै भने न मलाई चाहिँ धेरै चित्त दुखाइ छ न म ज्यादा उत्साहित छु।
तर नेपालको साहित्यमा एउटा यो समाज समीक्षा र समालोचनाको क्षेत्रमा अलिकति विकृति त बढेकै हो, पक्कै पनि हो। टुपी समातेर लेख्ने तान्ने अथवा त्यहाँदेखि खुट्टा समातेर घच्याने यो प्रवृत्ति चाहिँ बढेकै हो। यस्तो अवस्थामा तपाईँले आफ्नै ढंगले जुन समीक्षा समालोचना गर्नुभएको छ नि त्यसको लागि चाहिँ के साँच्चै यो विसङ्गतिहरूलाई चाहिँ हटाउनकै लागि तपाईँले अथवा कलम चलाउनु भएको हो कि?
होइन, वास्तवमा वास्तविक त्यो चाहिँ होइन। मलाई म तपाईँलाई सच्याउन चाहन्छु, मेरो चाहिँ यो यो समीक्षा लेख्दाखेरि होस्, कविता लेख्दाखेरि होस्, निबन्ध लेख्दाखेरि होस्, मेरो चाहिँ त्यो सच्याउनलाई अथवा मैले यो साहित्यलाई परिवर्तन गरिदिन्छु त्यसलाई म गर्छु र मैले कहिले गरे होइन। मेरो एउटै खालको दृष्टिकोण के हो भन्दाखेरि मलाई किताब त पढ्ने नै म मेरो एउटा कुरो चाहिँ के बासजीलाई म के भनौँ भन्दाखेरि बासजी मार्फत सम्पूर्ण तपाईँका पाठकहरूलाई
श्रोताहरूलाई
म के भनौँ भन्दाखेरि म चाहिँ एकदम गम्भीर पाठक चाहिँ निश्चय नै हो। म पाए जति पढ्छु, म भोरासियस रिडर भन्छ अङ्ग्रेजीमा, त्यो म भोरासियस रिडरै हो। त्यो पढ्दाखेरि मलाई के लाग्यो भनेदेखि म पढ्छु र बुझेर नै पढ्छु भनेपछि मैले कुनै किताबको बारेमा मेरो जुन चाहिँ इम्प्रेसन छ, मेरो जुन प्रभाव छ, मेरो जुन जुन किसिमको विश्लेषण छ, त्यो कुरो म अरू व्यापक पाठकसँग मैले किन सेयर नगर्ने? त्यो उनीहरूलाई चाहिँ फाइदै होला, कुनै किताबको बारेमा चाहिँ जानकारी बढी जानकारी पाउने हिसाबले होस् अथवा राम्रो नराम्रो किताबको बिचमा चाहिँ छनौट गर्दाखेरि सहिलो के एउटा माध्यम पनि होस् भनेर मैले गरे हो। तर त्यसमा चाहिँ यो सुधारको किनभने मलाई थाहा छ मैले एउटा लेखकको रूपमा एउटा समीक्षकको रूपमा मैले देखेको कुरा देखाइदिने हो, देखाएको कुरा लेखिदिने हो, तर त्यसबाट सुधार हुन्छ अथवा हुँदैन भन्ने कुरामा वास्ता नगर्ने हो भन्ने चाहिँ मेरो मान्यता।
त्यसो यसो भनौ, आफूले जे देखेको आफूले जे अनुभव गर्नुभयो त्यो चाहिँ नि पाठक अरूसँग पनि सेयर गरौँ भन्ने हिसाबले चाहिँ नि तपाईँले समीक्षामा कलम चलाउनु भयो। तर
त्यो हो, त्यसमा मेरो एक दुईटा कुरा चाहिँ एउटा कुरो चाहिँ म के थप्नु होला पर्ला मैले भनेदेखि मैले त्यो एउटा चाहिँ मैले के पनि लक्ष्य राखेको छु अथवा मेरो चाहिँ आशा के छ भन्दाखेरि मेरो त्यो लेखाइले साहित्यको क्षेत्रमा भएका एकदम ऱ्याम्पेन्ट किसिमका चाहिँ जुन एउटा विकृतिहरू छन् त्यो विकृतिमा पनि प्रहार पनि होस् भन्ने मेरो छ। त्यो भने के भन्दाखेरि यहाँ साहित्यलाई गम्भीरतापूर्वक नलिएर अथवा त्यसलाई चाहिँ एउटा कुनै एउटा पपुलारिटीको अन्यसरी माध्यम बनाएर त्यसको माध्यमबाट चाहिँ साहित्यकै एउटा चाहिँ इमेजलाई नै चाहिँ खलबलाउने किसिमको प्रयास बारम्बार भइरहेछ। त्यो कुरोमा चाहिँ यो होइन, यो चाहिँ यो रद्दी किताब हो, यो मान्छे पनि रद्दी हो, यसले लेखेको पनि रद्दी हो भन्ने कुरो बनाएर असल साहित्य लेखनलाई चाहिँ बलै पुग्ला भनेर पनि मैले त्यसरी चोट चाहिँ गर्ने गरेका छु र त्यो चोट गर्ने क्रममा चाहिँ मैले कमजोर किताबलाई चाहिँ धुरी चढाउनेहरूलाई अथवा चाहिँ गलत किताबलाई पुरस्कृत गर्नेहरूलाई मैले बारम्बार चोट गर्ने गरेका छु। त्यो चाहिँ मेरो एउटा इच्छा पनि हो कि साहित्यमा भइरहेको गलत कुरालाई मेरो लेखनले केही अलिकति भए पनि दुरुस्थान गर्ला अलिकति पनि रोक्न प्रयास गर्ला भन्ने चाहिँ मैले गरेकै हो।
त्यही त यही तपाईँले गर्नुभएको एउटा आँकिलो पाइला छ नि जुन यो भनौ न दुरुस्ताह गर्ने, यसले गर्दाखेरि तपाईँलाई नेपाली साहित्यमा केही एउटा वर्गले भनौ न बक्लो दृष्टिले पनि हेर्ने गरेको छ तपाईँलाई, त्यो कारण तपाईँको मूल कारण चाहिँ कलमकै कारण हो होइन?
त्यो बिल्कुल हो, त्यो त्यसमा चाहिँ यस्तो छ नि मान्छेहरू त्यति वक्र दृष्टिले हेर्ने र अथवा तपाईँलाई चाहिँ मेरो बारेमा प्रचलित भाषामा भन्ने हो भने मलामी घटाउने खालको नि त्यो कुरो, त्यो भन्ने मान्छेहरूले एउटा कुरो याद गरेका छैनन् नि बासुजी, तपाईँले नि याद गर्नु भएको छैन। त्यो के हो भनेदेखि त्यसो भन्ने मान्छेहरू बहुतै थोरै छन् तर मेरो लेखनको प्रशंसा गर चाहिँ लाखौं छन्। त्यो एङ्गल चाहिँ कसैले याद गरेका छैन भन्छन् चाहिँ तपाईँले मलाई पनि घटाउनु भन्दाखेरि मैले मलाई पनि घटाएँ भने एउटा लेखक घटाउला अथवा लेखकको स्वास्नी घटाउला उसको उसलाई माया गर्ने प्रकाशक घट्ला तर लाखौं पाठक चाहिँ बढ्या हुन्छ नि फेरि त्यो एङ्गल चाहिँ कसैले हेरेको छैन। म चाहिँ त्यो चाहिँ मलाई थाहा भएको हुनाले म चाहिँ त्यसको
अहिले एउटा कुरो चाहिँ अरू के पनि मैले अनुभव गरेको छु भने हरि जी
हजुर
विशेष गरी नयाँ युवाका यो पिढीका साहित्यकारहरू तपाईँबाट समीक्षा होस् भन्ने पनि चाहन्छन् तर तपाईँबाट भएका समीक्षामा चित्त बुझेन भने तपाईँलाई खोइरो पनि खनेका छन्।
त्यो छ, त्यो त कुरा होइन। मेरो के छ भने म चाहिँ एकदम सिम्पल र बहुतै चाहिँ डोसाइल टाइपको मान्छे छु बासुजी, मलाई चाहिँ चित्त नबुझाउनेहरूले जे भन्छन् जे लेख्छन् त्यसमा मलाई कुनै पनि गुनासो छैन किनभने मैले चाहिँ उनीहरूको कमजोरी मेरो विचारमा उनीहरूको कमजोरी जे छ लेखनमा त्यो मैले देखाइदिएपछि त्यो कमजोर मान्छेले जो ठुलो ठान्दा छ उनले त मलाई एट्याक गर्छ त्यस कारणले म चाहिँ त्यसमा केही पनि मैले गुनासो गर्दिनँ किनभने मैले यसलाई चाहिँ मेरो नाम बढाउने अथवा मेरो नाम घटाउने अथवा म ठुलो मान्छे हुने अथवा सानो मान्छे हुने म रिसाउने अथवा म खुसाउने भन्ने कुराले मैले यो साहित्यलाई लिएकै छैन। यो चाहिँ मेरो विशुद्ध रूपले मेरो ब्रह्मले जे देख्छ त्यो लेख्ने र त्यसमा टिकिरहने त्यस्तो त्यो हुँदाखेरि मलाई चाहिँ कसैले त्यसलाई लिएर गाली गर्छ कि के गर्छ कि र अथवा मलाई चाहिँ कसैले मान्दैन कि मलाई पुरस्कार दिँदैन कि मलाई चाहिँ मञ्चमा लैजाँदैन कि अथवा मेरो नामको चाहिँ प्रचार हुँदैन कि भन्ने बारेमा मैले बिल्कुल वास्ता गरेको छैन र मलाई लाग्छ एउटा असल साहित्यकारले त्यतापट्टि लाग्नु पनि हुँदैन भन्ने।
हजुर पक्कै पनि हो, हामी पनि तपाईँको विचारसँग सहमत छौँ। त्यति हुँदाहुँदैन हामीले चाहिँ नि भनौँ न साहित्यिक बजारमा सुनेका कुराहरूको आधारमा तपाईँसँग कुरा गर्ने बेलामा केही प्रश्नहरू जन्मेको छ त्यही भएर हामीले तपाईँसँग सम्पर्क राखेका हौ।
के भएर म अनुमान गर्न सक्छु, मलाई थाहा छ अब मैले धेरै किसिमको कुराकानी धेरैजनासँग साहित्यिकमा पनि अडियो मिडियममा पनि र रिटेन मिडियममा पनि मैले चाहिँ धेरै कुरोहरू गरिसकेँ त्यस कारणले यो एन्टिसिपेटेड क्वेसन नै हो।
मेरो अर्को प्रश्न चाहिँ के भने हरिजीत, समीक्षा गरिँदाखेरि नि कृतिगत समीक्षा मात्रै गरिन्छ कि व्यक्तिगत त्यस कृतिको व्यक्तिगत चरित्र अथवा चाहिँ व्यक्तिगत व्यवहारका कुराहरूमा पनि समीक्षाभित्र पर्दछ?
कहिले काहीँ त्यो आउँछ, त्यो वास्तवमा त्यो मेरो विचारमा त्यो गुण चाहिँ होइन होला, त्यो कमजोरी नै होला, तर त्यो आउँदो रहेछ। त्यो कसरी आउँदो रहेछ भनेदेखि कुनै मान्छेले तपाईँको चाहिँ
भनेपछि यो कुरा स्वाभाविक हो भन्ने कुरा तपाईँले भन्नुभयो।
स्वाभाविक हो भन्दा पनि म सकभर त्यसबाट बच्न त म प्रयास गर्छु तर कहिले काहीँ बचिँदो रहेछ। म तपाईँलाई अलिकति इलाबोरेट गर्दाखेरि तपाईँले बुझ्न सहिलो होला जस्तो लाग्छ मलाई। त्यो के भन्दाखेरि आत्मकथा लेखेका छ मान्छेले, खास गरी यो जीवनी परक अथवा संस्मरण अथवा आत्मपरकको कुराहरूमा त यो समस्या आउँदो रहेछ। त्यसमा त्यो लेखक पनि उपस्थित हुँदो रहेछ किनभने लेखकले त आफ्नो कुरा लेखेको हुन्छ। त्यो भएपछि के हुन्छ, ऊ भित्र भएको मान्छे चाहिँ त्यसमा रिफ्लेक्ट हुन्छ। त्यो रिफ्लेक्ट हुँदाखेरि अब त्यो समीक्षकले चाहिँ खास गरी अब मेरो प्रब्लम के भने म धेरै कुरो जान्दछु, धेरै थाहा छ मलाई मान्छेहरूको बारेमा, धेरै थाहा छ, धेरै मेरो अनुभव छ। त्यस कारणले अब त्यो मैले थाहा पाएको कुरो त्यहाँ लेख्दाखेरि न सरासर फटाएको कुरा लेख्यो भनेदेखि यो यो मान्छेले चाहिँ यो यहाँनिर गल्ती गर्यो भने त मैले लेख्नु पर्ने हो, त्यसले गर्दाखेरि चाहिँ त्यो व्यक्ति पनि कहिलेकाहीँ आउँछ। तर विशुद्ध साहित्यको गर्दाखेरि चाहिँ मैले व्यक्ति के हो भन्ने कुरो वास्ता गर्दिनँ, मैले त्यो गर्नै पनि हुँदैन, मैले त्यो कृतिकै आधारमा मात्रै गर्छु।
धन्यवाद यस स्पष्टीकरणको लागि। अब हामीले अर्को सुनेको कुरा के भने, तपाईँ सितिमिति कृतिको चाहिँ नि टिप्पणी गर्नुहुन्न, समीक्षा गर्नुहुन्न, असाध्य चाकडी मान पनि खोज्नुहुन्छ अरे, अनि बल्ल बल्ल लेख्नु भएको लेखमा पनि त्यो कृतिकारको र लेखकको चाहिँ झाँको झार्नुहुन्छ र कडा शब्द प्रयोग गर्नुहुन्छ भनेर पनि आरोप छ तपाईँलाई। कडा शब्दको सट्टा नरम शब्द प्रयोग गर्दाखेरि कस्तो हुन्छ?
त्यो पहिलो कुरा चाहिँ त्यो पहिलो चाहिँ यो 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 क्वेसनको त्यो पहिलो पार्ट त बिल्कुलै हुँदै होइन तपाईँले कसरी सुन्नु हो
हजुर।
किनभने मैले चाहिँ तपाईँलाई म बताइदिउँ
हजुर,
अहिले यो दुई तिन वर्ष चार वर्ष यता चाहिँ मान्छेहरूले मलाई किताब दिन थाले, प्रकाशकहरूले नि मेरो घरैमा किताब पुर्याउन थाले, मलाई बोलाउन थाले र किताब मेरो लेखिदियोस् भनेर चाहिँ मान्छेहरू गर्न थाले। तर मैले जति बेला पुस्तक समीक्षा सुरु गरेका थिएँ त्यति बेला चाहिँ मैले बजारबाट किनेर गर्थे, लेखकलाई मैले चिन्दैन थिएँ, किन्थे होला तर त्यो लेखकले किनेको भरमा कुरै थिएन, त्यो बजारमा आएको किताबको लाई मैले चाहिँ यो चाहिँ समीक्षा गर्न योग्य हो, यो किताबमा केही सस्ट्यान्ड छ भन्ने मलाई लाग्यो भने मैले किनेर गर्थे, धेरै दिन गरेँ मैले त्यो। नेपालमा म रेगुलर चाहिँ पुस्तक समीक्षक हुँदाखेरि नेपालको सम्पादकलाई मैले भने पनि यति मेरो कहाँ किताब पनि आउला के गर्ने त मैले त हैरान भयो, तैँले मलाई त्यति बेला मलाई 1500 रुपियाँ दिन्थ्यो त्यो एउटा समीक्षाको, तैँले मलाई 1500 रुपियाँ दिन्छ एउटा समीक्षाको, रमणसँग कुरा हुन्थ्यो रमण घिमिरेर, तर रमण चाहिँ मेरो त कुनै बेला त किताबै चाहिँ 500-600 रुपियाँ किताब पर्छ यार मैले के गर्ने भन्दाखेरि, उसले के भन्दा त्यस्तो महत्वपूर्ण र अलिक महँगो किताबको चाहिँ म त्यो पारिश्रमिकमा त्यो छपेर चाहिँ गराइदिउँ भने उसले त्यसरी गरेँ मैले धेरै दिन। पछि चाहिँ के भयो भन्दाखेरि पछि किताब चाहिँ दिन थाले, यसको चाहिँ राम्रो प्रभाव पर्यो बजारमा, लेखिदिएपछि नराम्रै किताब पनि बिक्ने भयो, मैले नराम्रो भनेको छ भने नि आलोचना गर्दैन, यो आलोचना के गरेछ त हरिहरिकाले भन्दा पनि किताब किन्ने भयो मान्छेहरूले, त्यो हिसाबले पनि किताब बिकेको पनि इतिहास छ। त्यो भएपछि किताब दिन थाले, दिन थाल्दाखेरि मलाई अलिकति सहिलो भयो, तर त्यो चाकरी गराउने लेख दिने भन्ने कुरो चाहिँ बिल्कुलै होइन हो। एउटा कुरो चाहिँ म तपाईँलाई आज तपाईँ मार्फत के भन्न चाहन्छु भने मैले चाहिँ कतिवटा किताब चाहिँ मैले नलेख्ने भनेर इग्नोर गरेर लेख्दै नलेखेको चाहिँ छ, त्यो दुईवटा कारणले। एउटा चाहिँ त्यो किताब चाहिँ मलाई लागेको छैन कि यो चाहिँ यो चर्चा गरिरहनु पर्ने मैले लेखिरहनु पर्ने क्वालिटीको छ होइन भन्ने लागेर, अर्को चाहिँ त्यो मान्छे एकदमै स्वभाव पनि छुत्र, फेरि मान्छे निकटको पनि बोलचाली पनि सधैँ भएको मित्र जस्तो, त्यसको किताब चाहिँ मैले प्रशंसा गर्न सक्दिनँ, प्रशंसा बिना ऊ चाहिँ अरू भयो भने रिसाइहाल्छ, मेरो चाहिँ बोलचालै बन्द होला जस्तो हुन्छ भनेर त्यो व्यावहारिकताको लागि पनि भैगे मोराको नलेखिदिएपछि
चुप लाएर बस्यो,
चुप लाएर बस्थेँ। र कतिजनालाई चाहिँ मैले भनेको छु कि तपाईँको यो बार बार भन्छन् लौन दाइ त्यो एउटा लेखिदिने होइन भन्छ न, मैले कतिजनालाई चाहिँ लास्टमा दुई तिन महिना चार महिना भएपछि चाहिँ हेर भाइ मैले यो तिमीलाई लेखिदिएको भन्दा नलेखिदिएर मैले तिमीलाई मद्दत गर्न सक्छु भनेर नलेखिरहेको छु। त्योभन्दा बाहेक चाकरी गराउने त्यो गर्ने त्यसपछि भन्ने कुरो बिल्कुल होइन, त्यो चाहिँ त्यो मान्छेहरूलाई मान्छेहरू कस्तो छ कस्तो पाएँ मैले भने धेरै जसो भएपछि मान्छेहरू डिप्ली हेर्दैन, मैले के लेख्छु पनि पढ्दैन, कसरी लेखाएको छु नि पढ्दैन, खालि चाहिँ एउटा कुनै पर्टिकुलर उसलाई केसलाई लिएर चाहिँ हरिकाले कडा लेख्छ भनेर त्यो जान्छन्, त्यसो होइन। फेरि मलाई चाहिँ म एउटा शाब्दिक अनुशासनमा बस्ने मान्छे, मेरो लेखाइमा तपाईँले अनावश्यक रूपको कुनै चाहिँ शब्द पनि पाउनुहुन्न र अनावश्यक रूपले म वाक्य पनि हाल्दिनँ, त्यसो भएर यो चाहिँ नराम्रो शब्द फेरि नराम्रो शब्द प्रयोग गर्ने भन्ने कुरो चाहिँ हो, हार्ड हिटिङ हुन्छ, हार्ड हिटिङ हुन्छ तर नराम्रो शब्द मैले प्रयोग गर्दिनँ, किनभनेदेखि एउटा लेखक भएर सामाजिक प्राणी भएपछि एउटा सोसल डेकोरम मैले चाहिँ एउटा कहीँनिर चाहिँ
मेन्टेन गर्नुपर्छ,
त्यस कारणले मेरो बारेमा भएका यी कुराहरू चाहिँ बिल्कुल अनर्गल हुन् है
हजुर,
मलाई लाग्दैन यो कुरामा कुनै ग्राउन्ड छ जस्तो
हजुर, होइन नहुन सक्छ तर के भने हाम्रो हामीलाई चाहिँ नि सक्सेस.com मार्फत तपाईँका भनाइ पनि पाठकहरू श्रोताहरूमा चाहिँ जानु पर्यो।
अब यो मलाई थाहा छ, हाम्रो सोसाइटीको नेचर थाहा छ के भने, मैले जति भने पनि, मैले जति साँचो कुरा गरे पनि केही मानिसहरूले यसलाई चाहिँ गलत अर्थ लाउँछन् भन्ने मलाई थाहा छ, त्यो के कुरो भएन। तर तपाईँले भनेको मैले चाकरी गराउने ऊ गर्ने त्यस्तो होइन, बरु मन नलागेकोलाई नगरेको चाहिँ हो, मैले पुस्तक समीक्षा नगरेर त्यसै त्यो त्यसको बारेमा नलेखिदिएर चाहिँ पन्छाएको चाहिँ छु।
तपाईँलाई दबाब कतिको आउँछ जुन अब लेख्न भने तपाईँलाई अनुरोध आउँछ नि, अनि अब तपाईँले मन पराउनु न भनौँ न, अब त्यो कारणले त्यहाँनिर लेख्नु भएन तपाईँले, अनि त्यो लेख्नको लागि तपाईँलाई दबाब त फेरि अनुरोधहरू त पक्कै आइरहँदा हुनु, कसरी झेल्नुहुन्छ त्यसलाई?
मेरो सौभाग्य भन्नुहोस् अथवा दुर्भाग्य, मेरो के छ भनेदेखि मसँग मानिसहरू डराउँछन् र मलाई चाहिँ मानिसहरूलाई थाहा छ मैले चाहिँ मेरो कन्भिक्सनले नदिएको कुरो म गर्दिनँ भन्ने थाहा भएको हुनाले मलाई चाहिँ प्रेसर पार्दैनन्। अब एउटा कुरो चाहिँ के भन्दाखेरि, बार बार चाकरी गर्छन् दाइले जस्तो लेख्दै नै हुन्छ भन्छन्, दाइले गाली गर्छ भन्छन्, त्यो नबुझेर नि अब गाली गर्न त म गाली नै गर्ने त मेरो काम होइन नि, गाली गर्ने पेसा त होइन नि मेरो,
होइन होइन
त्यसो भन्छन्, गाली गर्दैन भने दाइ तपाईँको दाइले एउटा त मूर्खल त के भनौँ भने दाइले जमेर मलाई चाहिँ पिट्नु होला भनेर किताब दाइलाई दिन लिएर आएको पनि भन्छ। अनि मैले भने त कस्तो मूर्ख मान्छु, त्यो किताबमा राम्रो कुरो छ भने मैले किन जमेर पु गर्ने? फेरि मेरो यहाँनिर एउटा कुरो म तपाईँलाई तपाईँ मार्फत एउटा कुरो के बताउन चाहन्छु पाठकहरूलाई भनेदेखि श्रोताहरूलाई भने, तपाईँको मैले चाहिँ अप एन्ड कमिङ चाहिँ राइटरहरूलाई जसमा पोटेन्सियल छ, जसले भर्खरै प्रयास गरेर एउटा किताब निकालेका छन् अथवा अर्को किताब निकाल्ने प्रक्रिया छन्, त्यस्तोहरूलाई चाहिँ मैले सकभर सेम्पथेटिक किसिमले सहानुभूतिशील दृष्टिकोण राखेर नै लेख्ने गरेका
छन्।
तर एक थरी मानिसहरू जसले चाहिँ लामो अवधिसम्म साहित्यमा लाएर साहित्यबाट चाहिँ अनेक विधि लाभका कुराहरू पनि पड्काइसकेका छन् तर लेख्न बिल्कुल जान्दैनन्, र तर जानेको बढी जानेको जस्तो गरेर चाहिँ एकदमै चाहिँ आफ्नो विधालाई चाहिँ न्याय पनि गर्न सकेका छन्, त्यस्ता मानिसहरूलाई चाहिँ म अलिकति कटु किसिमले नै अलिक कडै किसिमले प्रहार गर्छु। त्यसको कारणले मेरो व्यक्तिगत विचारमा चाहिँ मैले आफूलाई अलिकति सन्तुलनमै राखेर लेखिरहेको छु जस्तो लाग्छ मलाई।
होइन, त्यो एउटा कुरा चाहिँ पक्कै पनि के हो भने, हामी बिना आग्रह पूर्वाग्रह बिना राख्ने कुरा गर्ने हो भने, हरिजी
हजुर,
नेपालको साहित्यमा अघि पनि मैले भने अलिकति समालोचनाको क्षेत्रमा विकृति त आएकै हो,
त्यो छ। त्यसको चाहिँ अब तपाईँलाई एउटा इन्स्टान्ट म भनौँ, डेढ वर्ष अगाडि धादिङमा एउटा नेपाली समालोचनाको के वर्तमान र भविष्य के भन्ने बारेमा गोष्ठी भयो,
हजुर,
र मलाई पनि निम्ता गरे, सायद पुस्तक समीक्षाको हिसाबले मेरो समालोचनामा केही कुरो भन्ला यसले भन्दा होला, कार्यपत्र नै प्रस्तुत गर्ने भने मैले कार्यपत्र प्रस्तुत गरेँ, र मैले प्रश्नसँग भन्ने के भनेदेखि यो नेपाली समालोचनाको चाहिँ मास्टरहरू छेकालिया छन् युनिभर्सिटीका, र यिनीहरूले विकृतिलाई लिएर उनी भित्र्याउने र नेपाली समालोचनालाई खतम गर्ने यिनीहरू नै भनेर मैले रिटेनमा मैले त्यो कार्यपत्रमा भने, मास्टरहरूले कुटौला जस्तो पनि गर्दै थिए, तर अब मैले चाहिँ भने मैले देखेँ यही होइन भनेदेखि म त 50 स्ट्यान्ड दिन सक्छु, तपाईँहरूले चाहिँ बिल्कुलै बकमफुसे मान्छेलाई चाहिँ ठुलो लेखक बनाएको, र तपाईँहरू चाहिँ 60 कम उमेर भएका को तपाईँहरू लेख्दै लेख्नु भएको छैन, हाम्रो मेरो साहित्य छ भने म अब म अहिले 62 भएँ, त्यति बेला म 61 वर्षको उमेरको मान्छेको र मैले लेख्न थालेकै चाहिँ तपाईँको 2024 लेख्न थालेर मान्छे मेरो बारेमा तपाईँहरूले मेरो कुनै किताबै पढ्नु भएको छैन भने तपाईँहरूले के समालोचना गर्नुहुन्छ? मैले झाँको झार दिएको थिएँ, त्यस्तो छ, बिल्कुलै छ। र अहिले साँच्चै भन्नु हो भनेदेखि अहिले नेपाली समालोचना भनेको छँदै छैन भने नि, त्यो चाहिँ हो तपाईँले भने बिल्कुलै हो।
अब यो यसरी समालोचनाको चाहिँ भनौँ न स्तर खस्कँदो स्तरको कुरा गर्ने परिप्रेक्ष्यमा नेपाली साहित्यले कस्तो बाटो समातिरहेको छ या भविष्य यसको कस्तो देख्नुभएको छ तपाईँले?
अब अहिले तपाईँको के भनेदेखि समालोचनाको त मैले अहिले चाहिँ केही स्थिति नै देखाएको छैन, यस्ता यस्ता फट्टु मान्छेहरू यस्तो चाहिँ एकाङ्गी एउटा बायस्ड मान्छेहरू समालोचनाको ठेक्का लिएर भिडेका छन्। अब तपाईँको के भने यस्तो गुटबन्दी गरेर एउटा यस्ता यस्ता वाहियात मान्छेहरूलाई चाहिँ त्यहाँ देख्छन्, कसैको हामीहरूको गर्यो भनेदेखि 300 को हुलमा एउटा नाम राखिदिन्छन्, अब यी पनि कविता लेखेका छन् भनेर म एउटा एउटा चाहिँ समालोचकले कविताको बारेमा अध्ययन गरेछ त्यसले चाहिँ त्यो 400 पेजको किताब सकेर नेपाली काव्यको विमर्श है के भन्ने त्यसमा चाहिँ एक ठाउँमा मेरो नाम यी कवि पनि यो पनि कविता लेख्छ भन्नेमा 400 जनाको होलमा मेरो नाम राखेको एक ठाउँमा जबकि तपाईँको म चाहिँ एकताका नेपाली कविताको एउटा चाहिँ सुनिने भोइस देखिने चेहरा मात्रै एउटा थिएँ म नेपाली कविको कविताको अहिले पनि तपाईँको चाहिँ मेरो त्यो तिनवटा सङ्ग्रहमा छापिएका कविताहरू चाहिँ झ्याम्मै झिकिदिने हो भनेदेखि नेपाली कविता आधुनिक नेपाली कविताको चाहिँ एउटा ठाउँ खाली नै रहन्छ भनेपछि तर अब त्यो मेरो नाम चाहिँ त्यसमा त्यो त्यस्तो छ र तपाईँले भनेको कुरा पक्कै हो कि नेपाली समालोचक स्थिति चाहिँ बहुतै कमजोर छ र विसङ्गतपूर्ण छ
यसले गर्दाखेरि अब नेपाली साहित्यको भविष्य कस्तो देख्नु भएको छ तपाईँले
अब हेर्नुहोस् यो के भन्दाखेरि समालोचकहरूले साहित्यलाई ठुलो बनाउने अथवा असल बनाउने अथवा उत्कृष्ट बनाउने अथवा कमजोर बनाउने चाहिँ होइन धेरै फ्याक्टरहरू छन् जसले
तर मैले भन्नु खोजेको के भने चाहिँ नि कमजोर कृतिहरूलाई पनि उचाले भनेपछि त साहित्यको स्तर खस्दैन
त्यो मैले भनिहालेँ त्यो चाहिँ एउटा एक किसिमको भद्रगोल छ भन्नु पर्यो यसलाई यसलाई चाहिँ म त्यसलाई अरू नाम भन्दा एक किसिमको भद्रगोल छ र नकारात्मकता नै विद्यमान छ त्यसमा कुनै शङ्कै छैन नकारात्मकता नै प्रमुख इमेज चाहिँ अहिले नकारात्मक नै छ नेपाली साहित्यको तर त्यसको साथसाथमा चाहिँ यो पुस्तकहरू पढ्ने संस्कृतिको विकास भएर अनि तपाईँको पढे लेखेका मानिसहरूको संख्यामा वृद्धि भएर अनि एउटा मिडिल क्लास जो चाहिँ थुप्रो पैसा खर्च गर्न सक्दैन तर बगैलीमा 1-2 हजार रुपियाँ लिएर हिँड्छ र 300-400 रुपियाँको कुनै राम्रो किताब लाग्यो भने त्यो किन्न सक्दछ त्यस्तो वर्ग चाहिँ ऱ्यापिडली
उभारिरहेको
अहिले चाहिँ के भने पुस्तकहरू छापिने क्वालिटीमा छापिने र बिक्री पनि हुने चाहिँ ग्रुप बढेको छ यद्यपि त्यसलाई चाहिँ अब त्यो तपाईँको सेट भइनसकेको हुनाले राम्रा मात्रै कृतिले चाहिँ महत्व पाउने अवस्था चाहिँ भइसकेको छैन त्यसमा अलिकति फेरि त्यो मार्केट कम यो कमोडिटी मार्केटको चाहिँ विकृति हुन्छ नि जो चाहिँ प्रसारमा बढी जे आयो त्यो कुरो बिक्ने त्यो कुरो पनि भएको छ तर त्यसको साथसाथमा पनि एउटा खुसीको कुरो के छ भनेदेखि पठन संस्कृतिको ऱ्यापिडली विकास भइरहेछ त्यसले गर्दाखेरि यदि गम्भीर रूपले मेहनत गरेर लेख्ने र साहित्यमा चाहिँ एकदम डेडिकेसनका साथ आउने मानिसहरूको संख्या बढ्दै गयो र यो विकृतिहरूलाई पन्छाउँदै लेख्दै जाने हो भनेदेखि नेपाली साहित्य डेफिनेटली तपाईँको पहिलेको भन्दा राम्रो हुँदै गएको छ र अहिले म हेर्छु अहिलेको मानिसहरूलाई चाहिँ एक त तपाईँको पाठकहरू पनि धेरै भएपछि त्यसमा चाहिँ धेरै हुँदाखेरि त केही न केही त चलाख मान्छे
नि
हुन्छन् नि
निस्किहाल्छ नि
त्यस कारण उनीहरूलाई पनि चित्त बुझाउनु पर्ने हुनु पर्यो राम्रै लेख्नु पर्यो मेहनत गर्नु पर्यो फेरि जब तपाईँको चाहिँ बिक्री हुन्छ मार्केटको कुरा आयो भने कम्पिटिसन हुन्छ कम्पिटिसन हुँदाखेरि अर्को भन्दा राम्रो लेख्नुपर्ने अवस्था आयो त्यसले गर्दाखेरि साहित्यको स्थिति सकारात्मकतातर्फै बढेको छ
भनेपछि नराम्रा साहित्यहरू आफै फिल्टर भएर तल तल गइहाल्छन् स्तरीय साहित्यहरू अगाडि बढिहाल्छन् भन्ने कुरा भनाइन्छ
टाइम लिन्छ फेरि अहिले नै पनि देखियो कस्तो भयो भन्दाखेरि तपाईँको यो बिचमा चाहिँ 2-3 वर्ष 4 वर्ष चाहिँ उसले पेल्यो कि जस्तो भयो यो के अरे यो मिडियाले प्रचारले जस्तो अब तपाईँको के भने बिग हाउसेस मिडियासँग रिलेटेड भएका मान्छेहरूको चाहिँ किताबको बारे चर्चा हुने बढी चर्चा हुने यता हुने उता हुने समय भयो त एकचोटि हामीहरूलाई पनि अलिकति भय जस्तो पनि भयो डर जस्तो पनि भयो के भन्दाखेरि यो के भइरहेछ यो ट्रेन्ड त गलत यो राम्रो ट्रेन्ड होइन अनि तर के भनेदेखि तत्कालै चाहिँ भयो अब यी किताबहरू चाहिँ धेरै प्रचार भएका बिकेका पनि किताबहरू रद्दी हुने यो चाहिँ एकदम यो मिडियाले चाहिँ गरे हो भन्ने कुरो पनि तत्कालै आम मान्छेमा भयो रिडरहरूमा त्यस कारणले चाहिँ एउटा कुरो के भने आम मानिसहरू छन् नि जुन जनमानस भन्छ जनमानस चाहिँ जहिले पनि बुद्धिमान हुँदो रहेछ विवेकशील हुन्छ
अब यो साहित्यको त कुरा भयो हामीले समग्र कुरा तर एउटा विधागत कुरा गर्दाखेरि कुन विधा चाहिँ नि बढी अगाडि बढिरहेको जस्तो लाग्छ, जुनसुकै उपायले होस् नयाँ लेखक होस्
पछाडिको ट्रेन्ड चाहिँ के छ भन्दाखेरि अहिले कविता चाहिँ अलि पछाडि पछि पछि हिँडिरह जस्तो देख्छु म।
कविता पढे पछाडि परेछ
अलिअलि पछि पछि हिँडिरह जस्तो लाग्छ, यद्यपि बढी किताब त कविताकै निक्लिया छन् तर मैले धेरै आश लाग्दा मानिसहरू कवितामा भन्दा गद्य विधामा देख्छु अहिले, र गद्यमा पनि यो तपाईँ तिन चार वर्ष अगाडि त उसले पिट्यो नै यो चाहिँ के संस्मरण जीवनी यात्रा आत्मकथा यिनीहरूले चाहिँ आत्मकथा दुई किसिमको आत्मकथा अनि जीवनी बायोग्राफी अटोबायोग्राफी अथवा ट्राभलर अथवा चाहिँ तपाईँको रेमिनिसेन्सेस मेमोराइज मेमोराइज यिनीहरूको चाहिँ धेरै चाहिँ राम्रो देखियो। अब त्यसमा चाहिँ फेरि के भने एउटा फिक्सनमा भन्दा राम्रै लेख्यो भने त्यसमा चाहिँ मान्छेलाई पाठकलाई बढी तान्ने
इन्ट्रेस्ट त्यसमा बढी हुने फ्याक्ट कुरामा
किन हुन्छ भन्दाखेरि त्यो चाहिँ पाठक जहिले पनि के भन्छ यो चाहिँ यथार्थ हो यो चाहिँ उसको जीवनमा भएको कुरा हो भनेर पाठक सचेत भइरहन्छ नि, त्यस कारणले पाठकलाई त्यो बढी रोचक लाग्छ। फिक्सन पढ्दाखेरि चाहिँ जतिसुकै राम्रो लेख्या पनि यो फिक्सन हो भन्ने पाठकको काम मनको अवचेतनमा कता कता बसिरहेको हो, पाठक चाहिँ त्यो समाजमा म सँगसँगैको मान्छे अब जस्तो के हुन्छ भनेदेखि अब भनौँ न राम्रै लेखिएको अमेरिका भ्रमणको एउटा ऊ छ भनेदेखि ट्राभलग छ भनेदेखि त्यो पाठक चाहिँ आफू पनि सँगसँगै आउने भयो नि त्यो लेखकसँग ऊ घो पनि भयो त्यो, त्यसले गर्दाखेरि त्यो अलिकति बढी आत्मीयता फिक्सनमा भन्दा यो चाहिँ यथार्थपरक चाहिँ कृतिमा हुन्छ कि जस्तो लाग्छ मलाई, त्यो किसिमको छ र डेफिनेटली गद्य विधा नै राम्रो छ। त्यसमा पनि अब तपाईँको उपन्यासको उसमा धेरै काम भएको छ अहिले यो बिचमा मेरो अब तिन चार वर्ष पाँच सात वर्ष यता चाहिँ राम्रा नराम्रा गरी चाहिँ करिब करिब चाहिँ तिन चार दर्जन चाहिँ उपन्यासहरू छापिए आए, तिनमा कतिवटा ब्लकबस्टर पनि भए, अब कतिवटा चाहिँ नक्कली किसिमको चाहिँ लोकप्रियता पनि गराए, कतिले चाहिँ भल्गरता भल्गर कुराको चाहिँ सहारा लिएर सिकाए पनि, तर समग्रमा चाहिँ त्यो स्थिति उत्साहवर्धक नै छ। उपन्यासमा गम्भीरतापूर्वक केही लेखकहरू लागेका छन् काम भइरहेछ भन्नु पर्यो, जस्तो किनभने अब नाम चलेका लेखकहरूमा पनि प्रत्येकको चाहिँ दुईटा तिनवटा आयो।
अब हामीले चाहिँ यहाँ कुराको प्रसङ्ग चलाउँदाखेरि चाहिँ कविता भन्दा अरू आख्यानहरू चाहिँ बढी चलेको छ
आएको छ, त्यो चाहिँ पक्का हो, त्यसमा त्यो फ्याक्चुअलै नै हो, त्यो
हजुर त्यो फ्याक्चुअलले चाहिँ बढी चाहिँ मार्केटिङ पाएको छ भनेर कुरा भयो। अब एकछिन तपाईँमा केन्द्रित रहौँ हामी यो तपाईँका कृतिहरूको बारेमा, तपाईँको यो 60 वर्षपछि भन्ने कृतिको बारेमा एकजना छवि रमण सिलवाल भन्नेले समकालीन साहित्य .com लेख्नुभएको रहेछ, त्यो सानो उदाहरण म पढे सुनाउँछु है। उहाँले के भन्नुभएको छ भने आफू विरूद्ध लागेका आरोपलाई यहाँ संस्मरणात्मक रूपमा प्रस्तुत गरेका छन्, हेरौं एउटा नमूना कोट, हरि अधिकारीले गर्ने प्रत्येक पुस्तक समीक्षकबाट एक एकजना मलामी घटाउँदै लगेको छ, कुनै लेखकलाई शराब दिनु पर्यो भने तेरो पुस्तकको समीक्षा हरि अधिकारीले गरोस् भनिदिए पुग्छ, पुस्तकको संसारलाई साँप र सिँढीको खेल मान्ने हो भने त्यसको सिँढी गोविन्दराज भट्टराई र सर्प हरि अधिकारी हो, एउटाले सिँढी चढाउन मात्रै जान्ने अर्काले खसाल्न मात्रै जान्ने आदि आदि, यसरी तपाईँले भन्नुभएको छ किताबमा भनेपछि। अनि बाँकी फेरि
मैले त्यो मैले भने होइन त्यो चाहिँ यसो भन्छन् भनेर चाहिँ मैले त्यहाँ उल्लेख गरेँ, त्यसले त्यो होल छविले चाहिँ के गर्यो भने त्यो होल कन्टेक्स्टमा त्यसलाई चाहिँ उद्धृत गरेन, त्यसले गर्दा मैले भने जस्तो भयो, मैले त्यहाँ मैले भनेको छैन, त्यहाँ मैले के त्यहाँ के छ भने त्यो एउटा त्यो एउटा शीर्षक छ, त्यो एउटा समीक्षाको स्पष्टीकरण कि स्पष्टोक्ति भन्ने शीर्षकको हो त्यो, त्यसमा के भएको थियो भन्दाखेरि मेरो पुस्तक समीक्षा गरेपछि धेरै कुराहरू आए, कतिले गाली गरे कतिले के भने मैले त्यो त्यो लेख लेख्ने बेलामा चाहिँ मैले अब यो मेरो बारेमा म यो म कसरी पुस्तक समीक्षा गर्छु मैले किन गरेन लागेँ भन्ने कुरा पनि भनिहालौँ भनेर मैले त्यो लेख लेखेँ, त्यो लेख नागरिकमा छापियो पछि त्यो मेरो किताबमा सङ्कलित भयो, त्यो 60 वर्ष पछि चाहिँ छापिएकै लेखहरूको सङ्कलन हो है त्यो, पेपरहरूमा छापिएका लेखहरूको संकलन हो अनि त्यो पक्कै हो त्यति बेला चाहिँ त्यो अहिलेसम्म पनि कतिजना मान्छेको संस्मरणमा स्मृतिमा होला किन त्यो त्यो भयो अनि के मेरो समीक्षा चाहिँ त्यसमा चाहिँ सिरिज अफ त्यति बेला नराम्रो नराम्रो किताब निक्लिएको थियो कारण अलि त्यो प्रचार भएको थियो र अलि मेरो चाहिँ अब दुई चारवटा त्यो अब हप्तै पछि लेख्नेको त किन चार पाँच हप्तामा चाहिँ गाली मात्रै खाने चाहिँ पुस्तक समीक्षा पर्यो गएर अनि के त्यो यो हल्ला चल्यो कतिजनाले के भन्न थाले अब एकचोटि मलाई त्यो उनले छ नि यो एभिनिज छ नि टिभी
एभिनिज
टिभीले चाहिँ मलाई र उनलाई भेडाइदियो
कसलाई
त्यो बाबर के अरे त्यो देव के अरे त्यो हाम्रो गोविन्द राजलाई मलाई यही विषयमा समीक्षाको विषयमा यस्तो समान कुरा भयो केही कुरोमा मैले स्पष्टीकरण दिने क्रममा यसो नि भन्छन् तर वास्तवमा चाहिँ यस्तो केही होइन अब मलाई हामी घट्या नघट्या कुरा त अब त्यो मलाई के भन्नु छैन भनेर मैले लेखाएको थिएँ छविले लेख्दाखेरि अब छविको पनि अब मैले त्यहाँ अरू धेरै राम्रा राम्रा कुरा छन् नि त त्यो किताबमा त उसले त्यतापट्टि गएन केही कुरो उद्धृत गर्न मन लाग्यो त्यही मात्रै हो
यो तपाईँको अन्तिम अहिलेको पछिल्लो कृति यही हो यही नै हो होइन
हजुर
यो कृति निस्किसकेपछि तपाईँ आफैले चाहिँ कस्तो अनुभव गर्नुभयो यसमा केही छुटेको भयो अनुभव गर्नुभयो कि केही बढी भएको अनुभव गर्नुभयो हुन त तपाईँले लेखकको संग्रह भन्नुभयो होइन
फ्रान्कली भन्नुपर्छ त्यसमा के भयो भन्दाखेरि केही आर्टिकल त्यसमा साँच्चीकै राम्रा छ तर कतिपय निबन्धमा मलाई पनि चित्त बुझा किन छैन भन्दाखेरि मैले त्यो पेपरहरू लेखेको क्या हो त्यसो भएको हुनाले मैले चाहिँ त्यो कृति त्यो 60 वर्ष पछिमा सङ्कलित निबन्धहरूलाई अथवा त्यो कृति होललाई चाहिँ म धेरै उत्कृष्ट चिज म मान्दिनँ त्यो होइन तर एउटा कुरो चाहिँ तपाईँलाई म अहिले भनिदिइहालौँ सबै पाठकहरूलाई चाहिँ मेरो यो के भने तर त्यो पढ्दाखेरि चाहिँ एउटा कुरोमा चाहिँ सबै मान्छे कायल हुन्छ त्यो के भन्दाखेरि मैले जुन भाषा प्रयोग गरेर जुन क्ल्यारिटीका साथ लेखेको छु हरेक कुरो जे लेखे पनि यतिको क्लियर कट व्याकरणगत रूपलेदेखि लिएर त्यसको संरचनागत हिसाबबाट पनि पर्फेक्ट किसिमको निबन्ध चाहिँ नेपालीमा प्राय पढ्न पाइँदैन त्यो चाहिँ म ग्यारेन्टी गरिदिन्छु त्यसमा भनिदिन्छु
तपाईँलाई धन्यवाद आफ्नो आफ्नो कृतिको बारेमा आफैलाई लागेको समीक्षा हामीलाई हाम्रो पाठकहरूलाई सुनाइदिनु भयो धन्यवाद अब हामी कार्यक्रमको झन्डझन् अन्तिम आइसकेको छौँ अघि मैले तपाईँको कुराको रोकेको थिएँ तपाईँले उपन्यास लेख्दैछु कृष्णप्रसाद भट्टराईको बारेमा भनेर जुन अमेरिकाको अहिलेको बसाइमा लेख्दैछु भन्नुभयो ब्याकलग भएको काम तपाईँको प्रोजेक्ट यसको बारेमा अलिकता भनिदिनुहोस् न त अब
यो चाहिँ कृष्णप्रसाद भट्टराई तपाईँलाई जम्मैलाई थाहा छ उहाँ चाहिँ नेपाली काङ्ग्रेसको संस्थापक सदस्य र नेपालको दुईचोटि प्रधानमन्त्री हुनुभयो र एउटा वैयक्तिक निष्ठाको हिसाबले ज्ञानको हिसाबले एउटा चाहिँ सैद्धान्तिक अडानको हिसाबले एउटा बेजोड मानिस हुन्थ्यो तपाईँ सबैलाई थाहा छ र उहाँसँग संयोगले म केही निकट हुने मौका नि पाएँ मैले उहाँको अन्तर्गत बसेर काम पनि गरेँ केही वर्ष त्यो सब कुरोको साथसाथमा मेरो पर्सनल इम्प्रेसन चाहिँ के भन्दाखेरि उहाँमाथि इतिहासले पनि नेपाली काङ्ग्रेसले पनि सम्भवतः मुलुकले नै पनि उहाँलाई गर्नुपर्ने जति कदर गर्न नसकेको र खास गरी नेपाली काङ्ग्रेसको कोइराला क्याम्पले गिरिजाप्रसादहरूले त उहाँ गिरिजाप्रसाद कोइरालाले खास गरी उहाँमाथि ठुलो अन्याय गरे भन्ने मलाई म त्यसमा विश्वस्त छु त्यो म जस्ता लाखौँ मानिसहरू छन् जसलाई प्रत्यक्ष थाहा छ उहाँमाथि अन्याय भएको सबै हामी विश्वस्त छौँ त्यो सबै कुरालाई ध्यानमा राखेर र उहाँको व्यक्तित्वको बहुआनेक व्यक्तित्व उहाँको जुन छ ती कुरालाई र उहाँले चाहिँ एउटा लामो जुन चेकर्ड पोलिटिकल क्यारियर चाहिँ मा बिताएर उहाँ चाहिँ जानुभयो त्यो सबै कुरालाई समेटेर उहाँलाई केन्द्रबिन्दुमा राखेर आधुनिक नेपालको एउटा चाहिँ फिक्सनली औपन्यासिक रूपमा भनिएको आधुनिक नेपालको साँचो इतिहास लेख्ने चाहिँ मेरो ठुलो इच्छा त्यही इच्छाबाट चाहिँ हुटुटी भएर मैले चाहिँ कृष्णराज भट्टराईको जीवनमाथि उपन्यास लेखिरहेको छु यो वास्तवमा यो उपन्यास लेखिसक्नुपर्ने एक वर्ष अगाडि नै हो एउटा चाहिँ यसको पनि कस्तो भयो भनेदेखि मैले यो इच्छा जाहेर गर्दाखेरि एउटा प्रकाशकले छाप्ने गर्यो, इच्छा देखायो, मसँग करार पनि गर्यो, उसले मलाई चाहिँ केही पैसा पनि दियो, तर मैले चाहिँ उसले चाहेको बेलामा किताब लेखेर दिन सकिनँ, र अनि उसको र मेरो फेरि एमिकेबली चाहिँ यो करार भङ्ग गर्यो मान्छे, करार भङ्ग गरेपछि अनि के अरे त्यसपछि अर्को प्रकाशक आयो, अनि अर्को प्रकाशकले पनि म छाप्छु भन्यो, अनि तर मैले अर्को प्रकाशकलाई चाहिँ म एकचोटि एउटा प्रकाशकबाट चाहिँ प्रब्लम परिसक्यो भने म अर्को प्रकाशक के भने भन्दाखेरि यो उपन्यास चाहिँ त उपन्यास हो यो, त्यसमाथि पनि अब एकदमै भास्ट हुन्छ अथवा विचार पुर्याएर लेख्नुपर्ने कुरा छ, किनभने जीवित मान्छेहरू त्यो पनि मृत भए पनि भर्खरै मृत भएको र उसको बारेमा धेरै चाहिँ थाहा पाउने मान्छेहरू जीवित भइरहेको भएको हुनाले मैले यसमा चाहिँ फ्याक्टमाथि पनि त्यत्तिकै चाहिँ सतर्क हुनु पर्यो, त्यसपछि चाहिँ अब इतिहासमा यस्तो अन्याय गर्नु भएन नि भनेर चाहिँ त्यस कारणले यो उपन्यास टाइम लाग्न सक्छ, तपाईँ पर्खन तयार हुनुहुन्छ भने म तपाईँसँग करारमा आबद्ध हुन तयार छु भनेपछि उसले के भन्यो भने तपाईँ राम्रै लेख्नुहोस् टाइमको केही कुरा छैन भनेर उसले मलाई फेरि करार गरेर मलाई पैसा गरेपछि मैले त्यो लेख्न सुरु गरेँ, अनि तर नेपालमा बस्दाखेरि त्यही त हो नि म पनि व्यावहारिक मान्छे अब कता कता गइरहनु पर्ने अब कता राजनीति पनि छ कता के छ पत्रकारिता छ त्यो भनेर चाहिँ मैले वास्तवमा लेख्न सकिनँ, मतलब धीर धैर्य गरेर बसेर लेख्न सकिनँ क्या मैले त्यसलाई अगाडि बढाउन सकिनँ, अब दुई चार पेज लेख्यो थन्किन्छ फेरि कहिले कता जानुपर्ने कहिले गर्नुपर्ने भनेर, अनि मैले यो अहिले अमेरिका आउने मौका एउटा चान्सको त्यहाँ चाहिँ सम्मेलनमा भाग लिनुपर्ने बस्ने ठाउँ पनि भएको त्यही यहाँ चाहिँ त केही डिस्टर्ब सिस्टर्ब केही नहुने भयो नि त, यहाँ चाहिँ अब केही कामकाज केही छैन, अब छोरी ज्वाइँ पनि काम गर्न जान्छन्, न्युयोर्क बस्दाखेरि पनि छोरा छोरा बुहारी काम गर्न जान्छन्, कोठामा आफ्नो बसेर त अगाडि बढाउन सकिनु भयो भनेपछि म अहिले देखिरहेको छु, यसको नाम चाहिँ छ एक्लो नायक भन्ने,
एक्लो नायक
हजुर, अनि यसको चाहिँ हिरो नेपाली काङ्ग्रेसको चाहिँ संस्थापक सभापति र पूर्व प्रधानमन्त्री प्रसाद भट्टराई हो, र उहाँको चाहिँ बनारस देवजी आएर उहाँको डेथसम्म भने 2067 सालसम्ममा यो जोसम्म यसको टाइम चाहिँ त्यतिसम्म स्थान त्यति फैलिया छ, यसलाई मैले अङ्ग्रेजीमा चाहिँ भनेको छु के भनेदेखि एक्लो नायक द लाइफ एन्ड द टाइम्स अफ लेट केपी भट्टराई भनेर मैले यो उपन्यास
लाइफ एन्ड टाइम्स अफ केपी भट्टराई
नाम राख्नु पऱ्यो भने यसरी राखेको छु, यो मैले अहिले चाहिँ 400 पेज करिब हुन्छ यो उपन्यास,
अनि कति पुग्यो अहिले,
अहिले मैले 267 पेज लेखेँ
भनेपछि अलमोस्ट 50% गइसकेको छ,
देखेँ अब यो यो उपन्यास चाहिँ म यो जुन 10 तारिकको दिन मेरो फिर्ती छ टिकट छ, म यो बाई द एन्ड अफ मे चाहिँ म यो किताब कम्प्लिट गरेर एउटा पाण्डुलिपिको सेपमा लिएर जान्छु, मैले त यहाँ सोचेको यतैतिर छाप्न सकिन्छ कि नत्र चाहिँ अमेरिका र युरोप र अमेरिकन नर्थ अमेरिकन चाहिँ पब्लिकेसन के अरे एडिसन भनेर यहाँ निकाल्यो भने यहाँ चाहिँ धेरै पैसा पर्दो रहेछ छाप्न नसकिन्छ,
यस विषयमा हामी अफ द रेकर्ड कुरा गरौँला, यसो छाप्ने कुरामा
हजुर
अफ द रेकर्ड कुरा गरौँला, मैले के अर्को यो किताबको बारेमा अब टेन्टेटिभली हामीले के त 2072 हामीले तपाईँले टेन्टेटिभ प्लान गर्नुभएको थियो,
यो किताब मेरो के छ भने अहिले म टाइम टेबलै बताइदिन्छु, म चाहिँ यो म जुन 10 महिना जाँदाखेरि यसको पाण्डुलिपि लिएर जान्छु, त्यसपछि म 1 महिना 1.5 महिना चाहिँ त्यसमा रिभ्यू गर्छु त्यसपछि यसलाई चाहिँ रिभिजन गराउँछु, र मैले त्यो पनि त्यसमा अब यो हाइली क्रिटिकल छ यो कोइराला क्याम्पप्रति, यो किन पछिल्लो पटक आएर चाहिँ तपाईँको 48 सालको चुनाव 50 सालको उपाय लेख्छन् यी सारामा त किशोरजीलाई त अब तपाईँको चाहिँ अन्तर्घात गरेकै हो नि,
तर तपाईँले यो किताबमा यसरी लेख्दाखेरि तपाईँलाई ब्याकफायर होला भने तपाईँले के सोच्नु भएको थियो,
मैले मलाई के त्यो म त्यो ब्याकफायर त होस् भन्ने चाहन्छु, अब यो के छ मेरो प्लान भनेदेखि दसैँ तिहारको विधामा चाहिँ पाठकहरूले यो पाठकहरूको हातमा पुर्याउने मेरो विचार छ, प्रकाशकको केही प्रब्लम छैन उसले छाप्छ, गरारै भइसकेको
छ। भनेपछि यो फ्याक्चुअल उपन्यास हुने भयो,
यो चाहिँ बायो नोभल भन्नुहोस् न,
बायो नोभल
हजुर। तपाईँको औपचारिक कुरा सिद्ध्याएपछि म तपाईँसँग अनौपचारिक दुईटा कुरा गर्छु।
हजुर हजुर, अब यस उपन्यासको लागि चाहिँ हामी सफलताको कामना गर्दैछौँ। हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। तपाईँले आफैले पनि भन्नुहुन्छ काङ्ग्रेससँग आबद्ध भएको कुरा निर्धक्कसँग भन्नुहुन्छ तपाईँले, होइन?
म त काङ्ग्रेसको कार्ड होल्डरै हो
नि। कार्ड होल्डरै हुनुहुन्छ, त्यही त यसरी निर्धक्क भन्नुहुन्छ। यही प्रसङ्ग मैले के कुरा गर्न लागेको भने, नेपालको कन्टेक्स्टमा अहिले प्रज्ञा प्रतिष्ठानदेखि लिएर त्रिभुवन विश्वविद्यालयदेखि लिएर शैक्षिक तथा बौद्धिक संस्थाहरूमा स्पेसल्ली, होइन, यसमा चाहिँ राजनीतिक भागभन्डा दलभन्डा भएको छ। तपाईँ एकजना खरो समीक्षक साहित्यपट्टिको हुनु भएको हैसियतले यसलाई कसरी हेर्नु भएको छ?
यो बहुतै गलत भएको छ, नहुनुपर्ने भयो। यो चाहिँ वास्तवमा बहुतै हाम्रो राष्ट्रकै दुर्भाग्य हो। यो भागभन्डा गर्दाखेरि त्यति खराब नहुँदैन होला। त्यस कारणले के भने, यो बहुतै तपाईँले सोध्नुभएको प्रश्नमा मेरो एउटै उत्तर के छ भने, थोरै शब्दमा भन्नुपर्ने, यो दुर्भाग्यपूर्ण भएको छ, यो नहुने कुरो नहुनुपर्ने कुरो भएको छ। यसले चाहिँ नेपाली सभ्यता, नेपाली समाजको चाहिँ अधोगतिको एकदमै राम्ररी चित्रण गर्दछ र यो चाहिँ धेरै पछिसम्म असर पर्ने कुरा हो। किनभने एकैमा चाहिँ योग्यता नभएका चाहिँ झोलेहरू विश्वविद्यालयमा चाहिँ दुई पैसा कमाउन सकिन्छ कि भनेर जाने चाहिँ लोभी पार्टीहरू गएपछि तपाईँको त्यो के क्षेत्र बाँकी रह्यो? यो मुख्य कुरो के, समाजलाई बचाइराख्ने क्षेत्र भनेकै प्रज्ञाको क्षेत्र हो नि, ज्ञानको क्षेत्र हो नि। ज्ञान चाहिँ को क्षेत्र चाहिँ दूषित भएपछि सबै कुरो दूषित हुँदैन। त्यस कारणले दुर्भाग्यपूर्ण मान्दछु।
हजुर धन्यवाद यहाँको स्पष्ट विचार खसखस डट कमलाई प्रदान गर्नुभएकोमा र यहाँको समयको लागि पनि हामी आभार व्यक्त गर्दछौँ।
धन्यवाद। म चाहिँ हेर्नुहोस् व्यक्तिगत रूपले चाहिँ घुम्न आएको मान्छेलाई तपाईँले यत्रो वाइडर अडियन्ससम्म पुर्याउने गरी
हामीलाई खुसी लाग्यो। हाम्रो निम्ति स्वीकार्य तपाईँ आउनुभयो, त्यसको लागि चाहिँ हामी तपाईँलाई धन्यवाद र आभार व्यक्त गर्दछौँ। तपाईँको यो एक्लो नायकको उपन्यास बजारमा चाँडै आओस्, यहाँको फर्दर बसाइ चाहिँ सफलपूर्ण होस् भन्ने हाम्रो कामनाका साथ हामी आज बिदा माग्दछौँ। धन्यवाद,
नमस्कार।